أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين الله لا إله إلا هو الحي القيوم لا تأخذه سنة ولا نوم له ما في السماوات وما في الأرض من ذا الذي يشفع عنده إلا بإذنه يعلم ما بين أيديهم وما خلفهم ولا يحيطون بشيء من علمه إلا بما شاء وسع كرسيه السماوات والأرض ولا يؤوده حفظهما وهو العلي العظيم الله اس کے سوا اور کوئی معبود نہیں زندہ اور قائم بذات ہے اسے نہ تو اونگ پکڑتی ہے اور نہ نیند اسی کا ہے جو آسمانوں میں ہے اور جو زمین میں ہے کون ہے جو اس کے حضور شفاعت کرے مگر اس کے اذن کے ساتھ وہ جانتا ہے جو ان کے سامنے ہے اور جو ان کے پیچھے ہے اور وہ اس کے علم کا کچھ بھی احاطہ نہیں کر سکتے مگر جتنا وہ چاہے اس کی بادشاہت آسمانوں اور زمین پر ممتد ہے اور ان دونوں کی حفاظت اسے تھکاتی نہیں اور وہ بہت بلند شان اور بڑی عظمت والا ہے۔ اس آیت کریمہ کی تفسیر ابھی جاری ہے۔ اس سلسلے میں ایک پہلو حشرات الارض سے تعلق رکھتا ہے جس کا میں نے پچھلے خطبے میں بھی ذکر کیا تھا اور ریشم کے کیڑے کی بات کی تھی۔ اب اسی تعلق میں شہد کی مکھی کا ذکر بھی میں شامل کرنا چاہتا ہوں۔ یہ دونوں حشرات الارض سے تعلق رکھتے ہیں اور میں نے وضاحت کی تھی کہ اس آیت کریمہ میں جو کچھ بھی زمین و آسمان میں، زمین کی سطح پر، ہوا میں یا سمندر میں موجود ہے وہ سب کچھ اسی کا ہے اور اسی کا پیدا کیا ہوا ہے، اسی کی ذات سے اسے زندگی ملتی ہے، اسی کی ذات سے وہ قائم ہے۔ یہ مضمون پہلے بیان کر چکا ہوں لیکن ریشم کے کیڑے اور شہد کی مکھی کے تعلق میں اس آیت کے اس مرکزی حصے کے کیا معنی بنیں گے، یعلم ما بین ایدیہم وما خلفہم ولا یحیطون بشیء من علمہ الا بما شاء۔ پہلے میں اس حصے پر بات ختم کروں گا، پھر اس کے بعد شفاعت والا مضمون شروع کروں گا۔ امر واقعہ یہ ہے کہ شہد کی مکھی نے بھی रेशम के कीड़े की तरह उस वक्त शहद बनाना शुरू किया जबकि इंसान का नामो निशान तक नहीं मिलता था, कोई वजूद नहीं था। और कुरान करीम की दूसरी आयात से पता चलता है कि शिफाउल नास थी ये, यानी इसका आगाज अल्लाह के हुक्म से उसकी वही से इस वजह से था कि इसने शिफाउल नास बनना है। अब इस नुक्ते को पेश नज़र रखते हुए यालम मा बैन ऐदीहिम व मा खल्फहुम पर गौर करें तो पता चलेगा कि जो उनका माजी था, इंसानों का माजी या मखलूक का जो भी माजी है, उसका उनको कोई इलम नहीं, और जो बाद में आने वाला था उसका भी कोई इलम नहीं। इल्ला बिमाशा, मगर उतना ही जितना अल्लाह ताला उनको इलम देना चाहता है। अब सवाल यह है कि रेशम का कीड़ा बनाने का क्या मकसद था अगर रेशम को किसी ने पहनना ही नहीं था। जब तक इंसान पैदा नहीं हुआ रेशम का इस्तेमाल जानवर तो नहीं किया करते थे, वो कीड़ा जो बनाता था उसने भी इस्तेमाल नहीं किया। वो तो जिस तरह चरखा काटने वाली औरत है उस तरह एक चरखा काटता था वो, और उस काटे हुए को फाड़ कर फिर उड़ जाया करता था। तो मकसद क्या था? ये मकसद जाहिर हुआ जब इंसान पैदा हुआ। शहद का भी एक मकसद था, और उस मकसद को अल्लाह ताला ने लफ्ज़ों में खूब खोल दिया, क्योंकि उसका मर्तबा रेशम के कीड़े से बहुत ऊंचा है, शहद की मक्खी का और उसकी वही का। इसलिए उस हिस्से को खुदा ताला ने खूब खोल दिया ताकि बनी नौ इंसान को समझ आ जाए कि अल्लाह को उनका कब से और कितना ख्याल है कि जब वो शहद की मक्खी शहद बना रही थी तो अपने कुछ काम आता था या जंगल के रीछ खा जाते थे, मगर इंसान का नामो निशान तक मौजूद नहीं था, और बनाया इंसान की खातिर गया है। तो ये बनी नौ इंसान की इल्म की हालत है। वला युहीतुन बिशैइ मिन इल्मिही इल्ला बिमा शा, जो इल्म हासिल होता है उतना ही जितना वो उन पर खोलता है। और इस ज़मन में ये बात पेश नज़र रखें कि शहद की मक्खी के बनाए हुए शहद और भी बाज़ जानवर शहद बनाते हैं, मगर शहद की मक्खी के बनाए हुए शहद में जो शिफा है उसका भी अहाता इंसान नहीं कर सका। बहुत तहकीकात हो रही है शहद को जिस्मानी तौर पर लगाने से क्या शफा हासिल हो सकती है और अंदरूनी इस्तेमाल से क्या शफा हासिल हो सकती है। इस पर ही साइंसदानों की नस्लें अपनी मेहनतें सर्व कर रही हैं। बाद साइंसदानों की जिंदगियां इसी काम की तहकीक के लिए वक्फ हो चुकी हैं, लेकिन माल पूरी तरह मालूम नहीं कर सकते। शहद की मक्खी के मुतालिक तो मैंने पहले भी गालबन कहीं जिक्र किया था कि शहद की तहकीक तो किसी तरह भी इनके कब्ज़ा कुदरत में नहीं है, यानी उसका अहाता करना, क्योंकि हर मुल्क का शहद अलग अलग सिफात रखता है, अलग अलग रंग रखता है, अलग अलग खुशबू रखता है, अलग अलग बूटियों से बनाया जाता है, अलग अलग मौसमों में बनाया जाता है। अब वो तमाम सिफात जो उन फूलों में हैं जिनसे वो रस चूसा जा रहा है, उनका ताल्लुक उस सरज़मीन से भी है जिस ज़मीन पे वो फूल उगते हैं, उनका ताल्लुक उन मौसमों में से है से भी है जिन मौसमों में वो फूल उगते हैं या वो पौधे फल लाते हैं, और सारी दुनिया में फैले हुए इस मज़मून का इंसान अहाता भी नहीं कर सकता अगर उसका तसव्वुर बांधे और सोचे कि सारा साल शहद की मक्खी कहाँ कहाँ शहद बना रही है, किस किस किस्म के शहद बना रही है, किन किन फूलों पर जाती है। तो ये آیت کریمہ کا بنیادی مفہوم ہے کہ انسان علم کا کوئی بھی احاطہ نہیں کر سکتا. اس کا وہم باہمہ ہے کہ وہ بڑا عالم ہو گیا ہے. علم کا احاطہ صرف اللہ کرتا ہے, اور اسی کا منشا ہے کہ جب چاہے وہ علم انسان کو عطا فرما دیتا ہے, اور اگر اس نے نہ عطا فرمانا ہو تو انسان کو کبھی وہ علم حاصل نہیں ہو سکتا. اس لیے شہد کی مکھی اور ریشم کا علم عطا کرنا انسان کو خدا کے لیے ضروری تھا, ورنہ ان کی تخلیق بیکار جاتی. خدا تعالیٰ کی تخلیق ہی اس بات کا تقاضا کر رہی تھی کہ ان غریب بندوں کو کچھ بتا بھی دیا جائے, ورنہ اے خدا تو نے نہ بتایا تو ان بندوں کو کیا علم ہوگا کہ ان کا استعمال کیسے کرنا ہے. وسیع کرسی ہو سماوات والارض کا جو اس کے مان با ذکر ہے, اس میں میں پہلے بھی تشریح کر چکا ہوں کہ مراد یہ ہے کہ یہ علم جو اللہ کا ہے وہ ساری کائنات پر محیط ہے. کوئی بھی کائنات کا حصہ نہیں جو اللہ کے اس علم سے خالی ہو. اب میں شفاعت والے مضمون کا آغاز کرتا ہوں. شفاعت ہے کیا؟ اس سلسلے میں ایک آیت کریمہ, ایک چند آیات اور ہیں جو میں آپ کے سامنے رکھنا چاہتا ہوں, جن میں یہ سورہ طہٰ سے لی گئی ہیں, جن میں اس مضمون کی کچھ وضاحت ہے. اور اس کی کچھ وضاحت اس دعا میں موجود ہے جو ہم اذان سنتے وقت پڑھتے ہیں اور اذان سننے کے بعد بھی پڑھتے ہیں. اس دعا میں کہ جو مرکزی حصہ ہے وہ شفاعت سے تعلق رکھتا ہے. اس لیے سب سے پہلے تو میں ان دوسری آیات کو آپ کے سامنے رکھتا ہوں اور ان کا ترجمہ پیش کرتا ہوں. سورہ طہٰ آیات 110-113. یومئذ لا تنفع الشفاعۃ الا من اذن له الرحمن ورضي له قولا. یہ وہ دن ہوگا جب شفاعت فائدہ نہیں دے گی, کوئی شفاعت فائدہ نہیں دے گی, مگر اسے جس کے لیے رحمان اجازت دے اور جس کے حق میں بات کرنے کو وہ پسند کرے. وَرَضِيَ لَهُ قَوْلًا. کوئی شفاعت فائدہ نہیں دے گی, یا جس دن شفاعت فائدہ نہیں دے گی, الشفاعت کو اگر کوئی کا لفظ ہٹا دیں تو یہ ایک زیادہ وسیع معنوں کا حامل بن جاتا ہے. یعنی شفاعت جتنی قسموں کی بھی ہو سکتی ہے, شفاعت کی ان سب قسموں میں سے کوئی بھی کام نہیں آ سکتی الا من اذن له الرحمن, مگر اس کے جس کے متعلق اللہ پہلے سے حکم دے دے کہ ہاں اس کو اس کی شفا اس کے متعلق میں شفاعت منظور کر لوں گا, یا الا من اذن له الرحمن, یا اس کی شفاعت مانے گا جس کو اس نے پہلے سے اجازت دے دی ہو کہ میں تیری شفاعت قبول کروں گا. وَرَضِيَ لَهُ قَوْلًا. اور کن لوگوں کی شفاعت قبول کرے گا؟ جن کا قول اللہ تعالیٰ کو پسند آتا ہے. اس پہلو سے اب اگرچہ نام لے کر حضرت اقدس محمد رسول اللہ کا ذکر نہیں فرمایا گیا, مگر تمام انبیاء میں سے سب سے زیادہ قول جس کا اللہ کو پسند آتا تھا وہ محمد رسول اللہ ہی تھے. دوسرے انبیاء کی شفاعت کا مضمون بھی قرآن سے ثابت ہے, لیکن قول کی پسندیدگی کا جہاں تک تعلق ہے, جیسا قول محمد رسول اللہ صلی اللہ علیہ وسلم کا پسند آتا تھا ویسا قول تو کبھی کسی نبی کے منہ سے اس طرح نہیں نکلا. اس کے بعد وہی آیت الکرسی والا حصہ اس میں موجود ہے. یعلم ما بین ایدیہم وما خلفہم ولا یحیطون بہ علما. یعلم ما بین ایدیہم وما خلفہم. اللہ تعالیٰ یہ فیصلہ فرماتا ہے اس علم کی بنا پر جو اسے حاصل ہے. بنی نوع انسان کے جو جس بات کو ظاہر کرتے ہیں اس کو بھی وہ جانتا ہے. وما خلفہم اور جو ان کے پیچھے ہے, ایک معنی تو ہے جو ان کے سامنے ہے اور جو ان کے پیچھے ہے, لیکن اس کے علاوہ ایک یہ معنی بھی بن سکتا ہے کہ جو وہ اپنی آنکھوں کے سامنے دیکھ رہے ہیں اور جو ان سے پوشیدہ ہے. ان سب باتوں کو جاننے کے بعد خدا کا فیصلہ لازماً برحق ہوگا, اور وہی جانتا ہے کہ شفاعت کا اہل کون ہے, اور وہی جانتا ہے کہ کس کون لوگ ہیں جن کے حق میں شفاعت قبول ہونی چاہیے. ولا یحیطون بہ علما, اور علم کے لحاظ سے اس کا احاطہ نہیں کر سکتے. وعنت الوجوہ للحی القیوم, اب وہی حی اور قیوم جس کا بنیادی طور پر آیت الکرسی میں ذکر ہے, ان دو صفات کا یہاں اعادہ فرمایا گیا, تو ثابت ہوا کہ ان آیات کا گہرا تعلق آیت الکرسی کے مضمون سے ہے. پہلی آیات سے بھی یہ نکلتا چلا جا رہا ہے, اور یہاں آ کر واضح طور پر حی اور قیوم سے اس کا تعلق جوڑا گیا ہے. وعنت الوجوہ للحی القیوم, اور چہرے حی و قیوم کے حضور جھک جائیں گے. وقد خاب من حمل الظلم, اور وہ نامراد ہوگا جس نے کوئی ظلم کا بوجھ اٹھایا ہوگا. اب جیسا کہ میں احادیث نبوی سے اس مضمون کو کھولوں گا اس کی مدد سے, ان کی احادیث نبوی کی مدد سے, ان آیات کا گہرا تعلق ان احادیث سے ہے جو میں چند آپ کے سامنے رکھنے والا ہوں. کیونکہ وہ نامراد ہوگا جس نے کوئی ظلم کا بوجھ اٹھایا ہو. ظلم دراصل اول طور پر شرک کو کہتے ہیں, اور حضرت صلی اللہ علیہ وآلہ وسلم نے یہ مضمون خوب کھول دیا ہے کہ میری صفات مشرک کے حق میں نہیں ہو سکتی, کسی شرک کرنے والے کے حق میں قبول ہی نہیں ہوگی وہ شفاعت. تو اس لیے آیات جو آپ کے سامنے تلاوت کی گئی ہیں ان کا گہرا تعلق آیت الکرسی ہی کے مضمون سے ہے, اور اس کے اس حصے سے خصوصاً جو شفاعت سے تعلق رکھتا ہے. اب اس ضمن میں چند حدیثیں میں آپ کے سامنے رکھ رہا ہوں جن کی طرف مختصر اشارہ کر دیا ہے, اب میں احادیث پوری تو آپ کے سامنے رکھتا ہوں. بخاری کتاب الدعوات, حضرت انس سے مروی ہے کہ نبی کریم صلی اللہ علیہ وآلہ وسلم نے فرمایا, ہر نبی نے ایک سوال کیا, یا کہنے والے نے یہ سننے والے نے یہ بیان کیا ہے کہ یا آپ نے یہ فرمایا, ہر نبی کی ایک دعا تھی, ایک خاص دعا تھی جو اس نے مانگی اور وہ قبول کر لی گئی. عام طور پر انبیاء کی دعائیں مقبول ہی ہوتی ہیں, مگر ان سب دعاؤں کی ایک دعا سرتاج ہوا کرتی ہے. ہر نبی کو اللہ تعالیٰ نے ایک ایسی دعا مانگنے کی اجازت دی کہ تمام دوسری دعاؤں سے بڑھ کر ہو. بس اللہ تعالیٰ نے حضرت صلی اللہ علیہ وسلم فرماتے ہیں, ہر نبی کو ایک خاص دعا کی اجازت دی جو اس نے مانگی اور وہ قبول کر دی گئی. چنانچہ میں نے یہ دعا کی رسول اللہ صلی اللہ علیہ وسلم کو جب یہ حق دیا گیا, فرماتے ہیں میں نے یہ دعا کی کہ قیامت کے دن میں اپنی امت کے حق میں شفاعت کر سکوں. بہت ہی عظیم شان احسان ہے حضرت صلی اللہ علیہ وسلم کا اپنی امت کے لیے اور قیامت کے دن شفاعت کر سکوں. وجہ یہ ہے کہ مالک یوم الدین نے اسی نے سارے فیصلے کرنے, اس فیصلے کے بعد پھر اور کوئی فیصلہ نہیں ہوگا. बस बजाय इसके कि दुनिया की नेमतों के लिए हक रख लेते, जबकि दुनिया की नेमतों के लिए भी आपने दुआएं की और मकबूल हुईं। हज़रत मसीह मौऊद अलैहिस्सलाम ने उसको भी शफ़ात के ज़िक्र के ताबे बयान फरमाया है, यानी आपकी एक शफ़ात इन मानों में थी कि आपकी दुआ ही दरअसल इस दुनिया में शफ़ात ही कर रखती थी, और उसके बड़े बड़े नमूने हमने पूरे होते देखे हैं। मगर वो ख़ास शफ़ात जिसके मुतल्लिक रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं कि मैंने क़यामत के दिन हक रख लिया, ये वो बख्शिश वाली शफ़ात है, और किन लोगों के हक़ में होगी और किन के हक़ में नहीं होगी, ये मज़मून दूसरी अहादीस में मज़ीद खोला गया है। बुखारी किताबुस्सलात, हज़रत जाबिर बिन अब्दुल्ला रज़ियल्लाहु ताला अन्हु बयान करते हैं कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मुझे 5 ऐसी बातें दी गई हैं जो मुझसे पहले किसी नबी को नहीं दी गई। 1 महीने की मुसाफत के रोब से मेरी मदद की गई है, यानी आहदरो सल्लल्लाहु अलैहि वसल्लम का रोब उस वक्त इतनी दूर दूर तक फैल चुका था कि दूर बैठी कौमें भी डरती थीं कि आपके ख़िलाफ़ कोई जरहाना कार्रवाई का इरादा ही ना करें, ना कोई आगाज़ ही ना करें। और इसी वजह से रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की बरकत से सिर्फ़ जज़ीरा नुमाया अरब में ही में अमन नहीं हुआ, बल्कि इर्द गिर्द भी अमन का पैगाम आपका पहुंचा और आपके रोब से उस पैगाम को कबूल किया गया है। वरना बहुत सी कौमें यलगार कर सकती थीं और फौरन यलगार कर सकती थीं, मगर डरी हुई थी, कोई ऐसा रोब था जो अल्लाह की तरफ से उनके दिलों पर तारी कर दिया गया था। 1 महीने की मुसाफत उस ज़माने में ये करीबन 30 दिन को आप 20 दिन भी 600 मील की मुसाफत बनती है तकरीबन, तो ये कह सकते हैं कि 600 मील दूर तक आपका रोब इर्द गिर्द फैल चुका था। लेकिन ये सिर्फ माजी की बात नहीं है, मुसाफत का अर्सा जितना तेज तर होता है, जितना मुख्तसर होता है और सफ़र तेज तर होता है, उतना ही रोब ज़्यादा ज़ोर से फैलता है। बस हरगिज़ बईद नहीं कि इस ज़माने में भी हज़रत सल्लल्लाहु अलैहि वसल्लम का ये रोब कौमों पर इस तरह पड़ता हो कि वो सारी ज़मीन पर मुहित हो चुका हो, क्योंकि अब कोई भी ऐसी मुसाफत नहीं है जो 1 महीने के अंदर तय ना हो सके। और अमर वाक़िया यह है कि इस रोब की एक शक्ल अभी भी हमें दिखाई दे रही है, इस्लाम के गलबे से डर रहे हैं सारे, हत्तुल मकदूर कोशिश कर रहे हैं कि हर ज़रिया इस्तेमाल करें ये गालिब ना आ जाए। ये गालिब ना आने का खौफ दिलों पर है तो वो ये कोशिशें करते हैं, अगरचे आजकल उनकी कोशिशें कुछ कामयाब दिखाई भी देती हैं, मगर अल्लाह ताला इनको बिल आखिर रद्द फरमा देगा और इनकी कोई पेश नहीं जाएगी, और ये पेशगोई उसी सूरत में मौजूद है जिसकी चंद आयात मैंने इस मज़मून की तायीद में आपके सामने रखी है, यानी सूरह तोहा। आखिर ये नामुराद कर दिए जाएंगे, आखिर इनकी कोशिशें मिटा दी जाएंगी, और रसूलुल्लाह सल्लम का रोब हकीकतन सारी दुनिया पर कायम होगा। ये एक पेशगोई है जो इसमें मुजमिर है और गौर से पढ़ें तो आपको दिखाई देनी चाहिए। दूसरी बात जो खसूसियत क्या हजूर सल्लल्लाहु अलैहि वसल्लम के बारे में फरमाई वो ये थी कि सारी ज़मीन मेरे लिए मस्जिद और पाक बना दी गई। सारी ज़मीन के पाक होने से मुराद ये नहीं कि ज़मीन का वो हिस्सा जहाँ गंद पड़ा हो वो भी पाक है, मुराद ये है कि ज़मीन पे हर जगह साफ जगह देखकर नमाज पढ़ी जा सकती है, और हर गंदी जगह भी तभी अमल के ज़रिए रफ्ता रफ्ता खुदा तआला की तरफ से साफ़ की जाती है, यहाँ तक कि मिट्टी में सफाई की खासियत मौजूद है, मिट्टी पाक कर दिया करती है। इसीलिए तयम्मुम में भी मिट्टी की तरफ रुजू करने का फरमाया है। बस फरमाया कि सारी ज़मीन मेरे लिए पाक कर दी गई है, और ये जो खसूसियत है दुनिया की किसी और उम्मत में आपको दिखाई नहीं देगी कि सारी ज़मीन उनकी इबादत के लिए पाक करार दे दी गई हो। यहाँ तक इस तशरीह में फरमाया, मेरी उम्मत के जिस शख्स पर भी नमाज का वक्त आ जाएगा वो वही नमाज पढ़ ले, ये मुराद है। वो माबिद न ढूंढे, मस्जिदों की तलाश न करे, जहाँ सफ़र की हालत में नमाज का वक्त आता है वहीं नमाज पढ़ ले, और ये अल्लाह की तरफ से आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम को खुसूसी रहमत अता हुई है, इसलिए कि आप रहमतुल आलमीन थे और इस रहमत का अता होना उसका एक लाजमी हिस्सा है। एक वो हिस्सा है तीसरा जिसकी मुझे समझ नहीं आ सकी, यानी पढ़ूंगा ज़रूर क्योंकि तमाम जो मुस्तनद अहादीस मेरे सामने हैं उनमें ये मौजूद है, इसलिए ये तो खयानत होगी अगर इसको ना पढ़ा जाए, मगर इसका जो मफहूम बज़ाहिर निकलता है वो हो नहीं सकता। उसकी वजह यह है कि कुरान करीम जिस बात के मुतालिक कतियत के साथ फैसला दे दे, कोई हदीस उस मज़मून के ख़िलाफ़ खड़ी नहीं रह सकती, या हदीस का कोई हिस्सा ऐसे मज़मून के ख़िलाफ़ खड़ा नहीं रह सकता। ये अगर कोई समझे कि खड़ा रह सकता है तो ये रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की गुस्ताखी होगी, क्योंकि ये हो ही सकता कि खुदा के कलाम के मुकाबले पर आप अपने कलाम को खड़ा करें। मगर ये जो हिस्सा मैं बयान करने वाला हूँ इसमें ये उलझन मेरे सामने है, और इसके लिए मैंने पता करवाया हर जगह बड़े गौर से कि बाइबल का भी मुतालिया किया है, कुरान की मुतलका आयात का मुतालिया किया है, और इसकी कुछ समझ नहीं आ रही। कोई उलझन इसमें है, कोई ऐसी गांठ है जो अल्लाह ताला जब फैसला फरमाएगा ला युहीतुना बिशय मिन इल्मिही, हम उसका इल्म का अहाता नहीं कर सकते, जब भी वो चाहेगा खोल देगा ज़रूर, क्योंकि अगर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का कलाम है तो कुरान के ऐन मुताबिक होना चाहिए। और वो ये है, मेरे लिए गनीमतें हलाल कर दी गई हैं जो पहले किसी नबी के लिए हलाल लिखी गई थी। ये हिस्सा गौर से सुन लें, फरमाते हैं मेरे लिए गनीमतें हलाल कर दी गई हैं जो इससे पहले किसी नबी के लिए हलाल नहीं की गई थी। अब कुरान करीम की उन आयात की तरफ मुतवज्जे हों जिनमें हज़रत मूसा से वादा था कि शहर में दाखिल हो जाओ और उस शहर का जो कुछ माल है वो तुम्हारा हो जाएगा, उसकी गंदम, उसके जौ, उसकी नेमतें, हर चीज़ें, सर चीज़, उसके मवेशी सब तुम्हारे हो जाएंगे। लेकिन हज़रत दाऊद और सुलेमान के मुतालिक वजाहत से ज़िक्र फरमाया, जिस जिस जगह की उनको फतूहात अता हुई वहाँ के सारे अम्वाल, तमाम मवेशी, तमाम कीमती चीज़ें सब उनके मसरफ़ में आईं, और उनकी वजह से ही उनके कौमी ख़जाने उस मरतबे तक पहुँचे कि शायद किसी वक्त भी कौम किसी दुनिया में किसी नबी या गैर नबी को ऐसी अजमत न मिली हो कि उसके ख़जाने इस कदर भर गए हों। वो अगर हलाल नहीं थे तो हज़रत दाऊद और हज़रत सुलेमान क्यों जमा करते थे और उन मवेशियों को गोश्त को खाते क्यों थे, उस दूध को पीते क्यों थे जो फौजकशी के बाद हासिल हुआ है, उसी को गनाइम कहते हैं। तो ये मुश्किल है کہ قطعیت کے ساتھ قرآن کریم غنائم کے متعلق فرما رہا ہے کہ میں نے پہلے نبیوں پر بھی یہ غنائم حلال کیے تھے, اور بڑی تفصیل سے ان کا ذکر کرتا ہے. بس آن حضرت صلی اللہ علیہ وآلہ وسلم اتنی واضح آیات کی مخالفت کیسے کر سکتے ہیں, کیسے کہہ سکتے ہیں کہ غنائم ان پر فرض نہیں, ان پر جائز نہیں تھے, صرف مجھے مجھ پر جائز ہوئے ہیں اور میری امت پر جائز ہوئے ہیں. اس کے حل کی تلاش کے لیے میں نے مرکز میں علماء کو لکھا ہے کہ وہ غور کریں. میری تو ہر کوشش بیکار گئی ہے سمجھنے کی, تسلیم کرتا ہوں. کوئی بات اور ہے, یا لفظ غنائم استعمال نہ کیا ہوگا, کچھ اور ہوگا, اور مثلا اگر غنائم نہ ہوا ہو لفظ استعمال, بلکہ غنم جو مویشیوں کو کہتے ہیں اس کی جمع ہوتی ہے, اغانم جس کو کہتے ہیں, تو ملتا جلتا لفظ تھا. ان میں سے سارے مویشی پہلی امتوں پہ حلال نہیں ہوئے تھے, ان کی شرطیں تھیں بعض کے یہ دو, اور ان کا سب حصہ سب کے لیے حلال نہیں تھا. مثلا پشت کی چربی وغیرہ وغیرہ. تو یا تو یہ تسلیم کرنا پڑے گا کہ حدیث سننے والے نے ذکر غنائم کا کیا ہے, اور رسول اللہ صلی اللہ علیہ وسلم نے اغانم فرمایا ہوگا, اور اغانم کو غنائم سے ملا کر الجھا دیا گیا, اور اس کی وجہ سے سارے راویوں نے یہی اسی غلطی کا اعادہ کیا ہے. مگر یہ ہمارا اندازہ ہے, ایک دور کی کوڑی ہے, اس سے زیادہ اس کی کوئی حیثیت نہیں. اس سلسلے میں تحقیق اس کو کہتے ہیں کہ واضح شواہد دریافت کیے جائیں, کیا واقعہ ہوا تھا, کیوں ایسی غلطی لگی ہے. بہرحال یہ درمیانی حصہ تو ایسا ہے جو قابل بحث ہے, باقی ساری باتیں قطعیت سے کہی جا سکتی ہیں کہ پہلے کسی نبی کو نہیں ملی. پہلے ہر نبی اپنی مخصوص قوم کی طرف مبعوث کیے جاتے تھے, جبکہ مجھے تمام انسانوں کی طرف مبعوث کیا گیا. اب یہ دیکھیں کتنی قطعیت کے ساتھ ثابت شدہ بات ہے, سارا قرآن اس پر گواہ ہے. قرآن کریم کے تمام مضامین جو تمام بنی نوع انسان سے تعلق رکھتے ہیں وہ اس پر گواہ ہیں. تو کہتے ہیں جادو وہ جو سر چڑھ کر بولے, یہ چاروں باتیں ایسی ہیں جن کے متعلق 100% یقین سے خدا کے پاک نام کی قسمیں کھا کر انسان کہہ سکتا ہے کہ محمد رسول اللہ کے سوا اس سے پہلے کبھی کسی کو نہیں ملی تھی. مگر اس کے سوا جو سب سے بڑی بات آپ نے بیان کی ہے وہ شفاعت کی ہے, اور مجھے شفاعت عطا کی گئی ہے. اب یہ شفاعت کیا ہے, اس کا کچھ ذکر میں کر چکا ہوں, کچھ آگے اور ذکر کرتا ہوں. اور اسی مضمون پر اس آیت الکرسی کا یہ حصہ وہ تو اختتام تک بھی نہیں پہنچ سکتا, یہ میرے خطبات اس پر اور ان خطبات کا یہ سلسلہ سر دست اختتام کو پہنچے گا. ایک حدیث ہے سنن دارمی سے, الدارمی کتاب النداء للصلاۃ سے لی گئی ہے. حضرت ابو ذر سے مروی ہے کہ نبی کریم صلی اللہ علیہ وآلہ وسلم نے فرمایا, مجھے 5 ایسی خصوصیات عطا کی گئی ہیں جو مجھ سے پہلے کسی نبی کو نہیں دی گئیں. یہاں وضاحت ایک ایسے امر کی ہے, سب دنیا کے لیے بنایا گیا وہ نعمت, جس جو پہلی حدیث میں اس طرح کھلے لفظوں میں درج نہیں تھی. وضاحت یہ ہے, میں ہر گورے اور کالے کی طرف مبعوث کیا گیا ہوں, یعنی ہر ریس کے لیے, ہر رنگ, ہر نسل کے لیے مجھے مبعوث کیا گیا ہے, اور ساری زمین میرے لیے مسجد اور پاک بنا دی گئی ہے. اور پھر وہی وہ مبعوث والی بات, میرے لیے غنائم حلال کی گئی ہیں جبکہ وہ مجھ سے پہلے کسی کے لیے حلال نہیں کی گئی تھیں. और मुझे एक माह तक के रूप से मदद दी गई है। चुनांचे एक महीने की मुसाफत पर रहने वाला दुश्मन मुझसे मरूब कर दिया जाता है। और फिर फरमाया, मुझसे कहा गया कि मांग, मगर मैंने अपनी ये तलब उठा रखी ताकि अपनी उम्मत की शफात कर सकूं, और ये तुम में से उसको मिलने वाली है जिसने किसी चीज़ में भी अल्लाह का शरीक ना बनाया। अब जो जुल्म की जो तशरीह मैंने सूरह ताहा की आयात के हवाले से की थी, देखें इसकी तस्दीक खुद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमा दी। इसलिए बाद लोग जो इस खुशफहमी में मुबतला हैं कि हर किस किस्म के शिर्क में मुबतला ज़िंदगियां बसर करें और शफात पर बिना करें और शफात कहते रहें, वो कफारा तो मान सकते हैं, शफात नहीं मान सकते। उनका इलाज मसीहियों के कफारे के गलत तसव्वुर में तो हो सकता है, जितना चाहो गुनाह करते फिरो, मसीह का कफारा, मसीह की का कफारा बनना तुम्हें बचा लेगा। ये एक गलत बेहुदा अकीदा मसीह की तरफ मंसूब किया गया है, बाद के ईसाइयों ने गढ़ा है, इसका हजरत मसीह से कोई दूर का ताल्लुक भी नहीं। अगर किसी ऐसे मुसलमान ने मसीह बनना हो तो ये अल्लाह रहम फरमाए उस पर, लेकिन शिर्क करता हो और वाज़े तौर पर शरीक ठहराता हो और नाऊज़ बिल्लाह मिन ज़ालिक रसूलुल्लाह सल्लम को उसमें अपना मुअय्यद बना ले, और ख़यानत की सबसे बड़ी हरकत रसूलुल्लाह सल्लम की तरफ मंसूब कर रहा हो, अगर चाहे जानता ना हो कि मैं क्या कर रहा हूँ। वला तकुलिल खाइनीन खसीमा, हरगिज़ आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम सबसे बड़ी ख़यानत करने वाले यानी शिर्क करने वाले की ताईद में कुछ नहीं कह सकते। और खुद फरमाया है ता अपनी उम्मत की शफात कर सकूं और ये तुम में से उसको मिलने वाली है। ये शफात सिर्फ उसी के हक में काम करेगी जिसने किसी चीज में भी अल्लाह का शरीक न ठहराया हो। अब ये नहीं फरमाया कि अल्लाह का शरीक न ठहराया हो, क्योंकि मारूफ तौर पर हाज़िर दिमागी के साथ शायद ही कोई मुसलमान ऐसा हो सके जो अल्लाह का शरीक ठहराए, गालिबन एक भी नहीं मिलेगा। लेकिन किसी चीज़ में शरीक न ठहराया हो, जब ये इस वजाहत से बात बयान की जाए तो इसमें वो सारे लोग शामिल हैं जो खुदा ताला की किसी न किसी सिफ्त में इंसानों को शरीक बना देते हैं, और ख़ुद रसूलुल्लाह सल्लम को भी शरीक बना लिया गया। जुल्म की हद यह है कि एक भारी तादाद जो करोड़ों तक पहुंची हुई है, आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम को खुदा के इल्म गैब में उसी तरह शामिल समझते हैं जैसे खुदा का अपना इल्म हो, और इस कदर उसमें मुबालगा करते हैं रसूलुल्लाह सल्लम की ज़ात में कि आपके नूर होने का मतलब ये लेते हैं कि आपका बदन था ही नहीं, महज एक नज़र का धोखा था। यानी जिस तरह अल्लाह का बदन नहीं है, रसूलुल्लाह सल्लम का बदन नहीं था, मगर अल्लाह तो बतौर बदन के दिखाई नहीं देता सिवाय इसके कशफी हालत के हालत में ऐसा नज़र आए, मगर रसूलुल्लाह सल्लम रोज़मर्रा कुफार को भी और मोमिनीन को भी एक साहिब बदन के तौर पर दिखाई देते थे। और ये मुशरिक लोग ये कहते हैं कि रसूलुल्लाह सल्लम वह खुदा की बाज़ ऐसी सिफात के में शरीक थे जो सिवा खुदा के सिवा किसी और में नहीं पाई जानी चाहिए, जो मखलूक से बाला सिफात हैं। बस देख लें आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम के अल्फाज की एहतियात, कितनी एहतियात से आप लफ्ज़ों को चुनते थे कि हर शुबे को इजाला फरमा दिया करते थे। साहब ने फरमाया कि शफात उसको पहुंचेगी जिसने खुदा के सिवा किसी को भी शरीक न ठहराया हो। खुदा के सिर्फ खुदा के सिवा खुदा की किसी बात में भी या किसी बात में भी खुदा का शरीक न ठहराया। अब एक और हदीस सही मुस्लिम से जो ली गई है वो मैं आपके सामने रखता हूँ। इसमें ये अजान वाली बात जो मैंने जिक्र किया था वो इस हदीस में मिलती है। सही मुस्लिम किताबुस्सलात बाबुल कौल मिसल कौल मुअज्जिन में लिमन समयहू सुम्मा युसल्ली अला नबी सल्लल्लाहु अलैहि वसल्लम सुम्मा यसलु लहुल वसीलता। सही मुस्लिम किताबुस्सलात से ये हदीस ली गई है और बाब यह है कि किसी कौल मिसला कौल मुअज्जिन है कि मुअज्जिन के कौल की तरह जो इंसान सुने सुम्मा युसल्ली अला नबी फिर रसूलुल्लाह सल्लम पर सलाम और दुरूद भेजे सुम्मा यसलु लहू फिर आपके लिए अल्लाह से यह सवाल करे कि इसे वसीला बना दे। अब यहाँ आपके लिए अल्लाह से सवाल करे तो ये मुराद नहीं है कि उसकी दुआ की वजह से रसूलुल्लाह सल्लम वसीला बनेंगे। रसूलुल्लाह सल्लम का वसीला बनना उसके अपने हक में है। रसूलुल्लाह सल्लम वसीला ना हो तो इसका क्या बनेगा। इसलिए दुआएं किया करो कि रसूलुल्लाह सल्लम को खुदा ने जो वादा फरमाया वसीला बना देगा वो ज़रूर बना दे वरना तुम जैसे बंदों का क्या हाल होगा। ये मफहूम है इसका। आज इस बंदे क्या करेंगे अगर रसूल से वसीला ना बने। अब अल्फाज हदीस किए हैं हज़रत अब्दुल्ला रज़ी अल्लाह ताला अन्हु बिन अम्र बिन आस से रवायत है कि उन्होंने रज़ी अल्लाह ताला अन्हु के या रज़ी अल्लाह ताला अन्हु मिन सब का ये इकट्ठा लफ्ज़ आ जाएगा कि उन्होंने हज़रत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को ये फरमाते हुए सुना जब तुम मुअज्जिन को अजान देते हुए सुनो तो तुम भी वही अल्फाज दोहराओ जो वो कहता है फिर मुझ पर दुरूद भेजो। जिस शख्स ने मुझ पर दुरूद पढ़ा अल्लाह ताला उस पर 10 गुना रहमतें नाजिल फरमाएगा। अब यहाँ लफ्ज 10 गुना से मुराद ये नहीं है कि वाक़ियतन गिनकर 10 गुना रहमतें दी जाएंगी। ये एक मुबालगे का इजहार है सीगा है। मुबालगा तो नहीं कहना चाहिए बल्कि एक मज़मून को बढ़ा चढ़ाकर बयान करने का जो असलियत रखता हो। मुबालगे में असलियत ही रहती तो इसलिए 10 गुना से मुराद ये है कि अल्लाह बहुत ज़्यादा देगा। वो एक दफ़ा दुरूद भेजेगा तो अल्लाह उस पर बहुत कसरत से रहमतें नाजिल फरमाएगा। इसीलिए जहाँ भी इस किस्म के अल्फाज मिलते हैं वहाँ कहीं 10 गुना कहीं 100 गुना कहीं 70 गुना कहीं सैकड़ों गुना मुख्तलिफ आदात के ज़रिए इसी मज़मून को ज़ाहिर किया जाता है। और इसमें एक हिकमत ये भी हो सकती है कि पढ़ने वाले के दिल की कैफियत पर खुदा की नज़र है किस दिल से दुआ मांग रहा है किस दिल से दुरूद भेज रहा है। अगर उसके दिल से दुरूद इस शिद्दत से उठ रहा है कि उसका शुमार मुमकिन नहीं यानी उस शिद्दत का अहाता मुमकिन नहीं तो फिर अल्लाह ताला की तरफ से जवाबी रहमतें भी उसी कसरत से होंगी। और अगर हदीस नबी की रोशनी में अदब और एहतराम के साथ ये दुआ पढ़ता है तो खाल मुंह के लफ्ज़ होंठों से ही ये अदा हो रही हो लेकिन चूंकि नेक नियति शामिल है इसलिए कम से कम जजा उसकी 10 गुना है। बस 10 गुना से मुराद ये हो सकती है कि कम से कम 10 गुना। फिर फरमाया मेरे लिए अल्लाह ताला से वसीला मांगो ये जन्नत के मरातब में से एक मरतबा है जो अल्लाह के बंदों में से एक बंदे को मिलेगा। अब चूंकि आपने शफात का हक आखिरत के लिए महफूज फरमा लिया था इसलिए ये फरमाया जा रहा है कि वसीला जिस शान के साथ मैं बनूंगा, इसका असल मुलाहजा तो तुम जन्नत ही में कर सकोगे, क्योंकि मेरे वसीला बनने के नतीजे में तुम्हें जन्नतें अता होंगी। उससे बढ़कर इस वादे के पूरा होने का तुम कैसे मुशाहदा कर सकते हो कि जन्नत में देख लो कि जिन जन्नतों में तुम कई किस्म की नेमतें पाते हो वो तमाम तर मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के वसीले से मिली हैं। अब यहाँ वसीला शफात के माने भी रखता है, जैसा कि अवलियत इसी को है। दूसरे सारे नेक अमाल मोहम्मद रसूलुल्लाह के वसीले से मिले हैं, खुदा तआला के तमाम अहकामात, तमाम मनाही, जो कुछ भी कुरान करीम में दर्ज हैं मोहम्मद रसूलुल्लाह सल्लम के वसीले से मिले हैं। अगर ये वसीला ना होता तो कुछ भी ना होता। फिर फरमाया, जिस किसी ने भी मेरे लिए अल्लाह से वसीला मांगा उसके लिए शफात हलाल हो जाएगी। हुल्लत लहु शफा के अल्फाज हैं। अब वसीला मांगा और शफात हलाल हो जाएगी, इसका पहली हदीस से कुछ इख्तिलाफ दिखाई देता है, जिसमें शर्त थी कि शरीक नहीं ठहराएगा, किसी चीज़ में शरीक नहीं ठहराएगा। यहाँ एक आम सा जिक्र है, लेकिन दरअसल लफ्ज़ वसीला में वो बात दाखिल है। और हज़रत अक़दस मसीह मौऊद अलैहिस्सलाम ने जो तशरीहात फरमाई हैं इन आयात की, उनमें इस मज़मून को खोल दिया है। वसीला वो मोहम्मद रसूलुल्लाह सल्लम तब बनते हैं जब अल्लाह को मखलूक से मिलाने वाले हों, वो पुल बन जाएं जिस पर से मखलूक खुदा से मिलती है जाकर। और शफात में जो मज़मून है दो चीज़ों को मिला देना, इस ताल्लुक में हज़रत मसीह अलैहिस्सलाम ने फरमाया है कि आहज़रत सल्लल्लाहु अलैहि वसल्लम एक पहलू से बशर थे, और बशर भी ऐसे कि किसी और नबी को ऐसा बशर होना नसीब नहीं हो सका, और इस पहलू से कुल्लियतन आप बशर के तमाम लवाजमात में तमाम बशरियत से के साथ शरीक थे। और दूसरी तरफ खुदा के ऐसा हुए कि तमाम सिफात बारी ताला को आपने अपनी ज़ात में जारी कर लिया, अपनी ज़ात का वजूद मिटा दिया, यहाँ तक कि सिर्फ देखने वाले को ये दिखाई दे कि आपकी सिफात, आपकी ज़ात, आपकी बातचीत में अल्लाह के सिवा कोई दिखाई नहीं दे रहा। इस पहलू से आप वसीला हैं बनी नौ इंसान और खुदा को जोड़ने का। और जिसने वसीले का मज़मून समझ लिया, इस हदीस से ये मुराद है, वो मुझ जैसा होगा तो मैं वसीला बनूंगा, यानी मुझ जैसा बनने की कोशिश करेगा तो मैं वसीला बनूंगा। उस जैसा तो हो को नहीं सकता, मगर वैसा बनने की कोशिश तो कर सकता है। बस इस पहलू से ये मतलब बनता है, जिस किसी ने भी मेरे लिए अल्लाह से वसीला मांगा उसके लिए शफात हलाल हो जाएगी। जो मुझे वसीला तो कहता हो और खुदा से मांगे भी कि अल्लाह मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को वसीला बना दे, मगर अपना हाल ये हो कि आहज़रत सल्लल्लाहु अलैहि वसल्लम के वसीला बनने के हर माने को रद्द कर रहा हो, जोड़ ही ना रखे रसूलुल्लाह सल्लम से, वो आप उसका खुदा से कैसे जोड़ मिलाएंगे। जब एक चीज़ किसी चीज़ से एक तरफ से जोड़ रखती है तो उसका दूसरी तरफ से जोड़ जो है उनके दरमियान वसीला बन जाती है, उन दो चीज़ों को मिला देने का मुझे बन जाती है। ये आम दुनिया का मज़मून है, आम साइंस का, या हर मसले में इंसान को इसका इल्म होना चाहिए एक चीज से जोड़ करोगे तो दूसरी तरफ जोड़ जरूरी होगा ताकि इन दोनों चुका वसीला बना दे, दोनों के दरमियान एक राबता पैदा कर दे। तो इन मानों में वसीयत वसीला जो शख्स रसूलुल्लाह सल्लम को समझेगा उसके लिए शफात हलाल हो जाएगी, मतलब मैं सिर्फ उसी की शफात करूँगा और किसी की शफात नहीं करूँगा। और जो इन मानों में वसीला बनता है लाजिम वो शिर्क से पाक है। तो उन दो हदीसों में कोई भी तजाद नहीं है, एक ही मजमून के मुख्तलिफ पहलुओं को हज़रत सल्लल्लाहु अलैहि वसल्लम कभी एक पहलू से खोल कर बयान करते हैं, कभी दूसरी पहलू से खोल कर बयान करते हैं। बोले यकूलु दरस्ता वाला मजमून है ताकि कह उठें सारे लोग कि तूने अल्लाह से खूब सीखा और जो सीखा वो खूब बयान फरमा दिया। हज़रत मसीह मौऊद अलैहिस्सलाम शफात के मजमून में फरमाते हैं एक पहलू से शफात का वो दुआ वाला जो मैंने बयान किया था वो अमूमी पहलू मसीह अलैहिस्सलाम ने बयान फरमाया है कि खुदा के इज़्ज़न के सिवा कोई शफात नहीं हो सकती। कुरान शरीफ की रूह से शफात के माने ये हैं कि एक शख्स अपने भाई के लिए दुआ करे कि वो मतलब उसको हासिल हो जाए या कोई बला टल जाए। बस कुरान शरीफ का हुक्म है कि जो शख्स खुदा ताला के हजूर में ज़्यादा झुका हुआ है वो अपने कमज़ोर भाई के लिए दुआ करे कि उसको वो मर्तबा हासिल हो, यही हकीकत शफात है। इसलिए जिसने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की शफात का अपने आप को मुस्तहिक बनाना है पूरी तरह ना सही किसी हद तक, उसको चाहिए कि अपने भाइयों पर उस तरह झुके जिस तरह रसूलुल्लाह सल्लम तमाम रहमतों के साथ बनी हुए इंसान पर झुके हैं। अपने भाइयों के लिए किधर झुके और उस झुकने में सबसे बड़ा वसीला दुआ है। दुआ के ज़रिए अपने तमाम ज़रूरतमंद भाइयों को याद रखें, हर मुसीबत ज़्यादा को याद रखें, ये शफात का आगाज़ है। अगर ऐसा नहीं कर सकोगे तो तुम शफात के मज़मून को समझ ही नहीं सकते जो कुरान करीम में मज़कूर है। वो हरगिज़ कफ़ारा नहीं है बल्कि नेक आमाल की तहरीक करने वाला एक मज़मून है जिसके ज़रिए नेकी बढ़ती है। ज़्यादा जो तफसीली हिस्से हैं इसके मैं छोड़ रहा हूँ, मेरी ख्वाहिश है कि अगले चंद मिनट में इस मज़मून को यहाँ ख़त्म कर दूँ। फरमाते हैं इंसान की दुआ और तवज्जो के साथ मुसीबत का रफ़ा होना या मासियत और जुनूब का कम होना ये सब शफात के नीचे है। तवज्जो सब पर असर करती है, वो ख्वाब व मामूल को अपने साथ ताल्लुक़ रखने वालों का नाम और पता भी याद ना हो। फरमाते हैं शफात आमाल हसना की मुहर्रिक किस तरह है, इसका जवाब कुरान शरीफ ही से मिलता है और साबित होता है कि वो कफ़ारा का रंग अपने अंदर नहीं रखती जो ईसाई मानते हैं, क्योंकि इस पर हसर नहीं किया जिससे काहली और सुस्ती पैदा होती है। बल्कि शफात का जहाँ तक फरमाया है कि मोहम्मद रसूलुल्लाह सल्लम की शफात कबूल होगी, वहाँ ये भी फरमाया है इज़ा साला का इबादी अन्नी फैनी करीब, तू कह दे जब तुझे मेरे बंदे मेरे मुतलिक सवाल करते हैं तो कह दे मैं करीब हूँ। और इस मज़मून को मैं पहले बहुत खोल चुका हूँ कि इन्नी करीब में मोहम्मद रसूलुल्लाह सल्लम का क़ुर्ब दरअसल खुदा का क़ुर्ब है, और यही क़ुर्ब है जिसको नसीब हो उसके हक में रसूलुल्लाह सल्लम की शफात भी लाजिम हो जाएगी। और ये क़ुर्ब नसीब होना متقاضی ہے کہ انسان آپ کی صفات میں قرب حاصل کرے اور آپ کے پاک اعمال کے ساتھ اپنا حصہ جوڑے، جو شفاعت کا مرکزی اور بنیادی مضمون ہے. اب آن حضرت صلی اللہ علیہ وآلہ وسلم کی شفاعت سے ایک تو جیسا کہ میں نے عرض کیا ہے وہ مراد ہے جو مرکزی نقطہ شفاعت کا قیامت سے تعلق رکھتا ہے. دوسرا، حضرت مسیح موعود علیہ الصلوۃ والسلام نے اس کی وسیع معنوں میں آپ کو اس دنیا میں خدا سے ملا ہوا ثابت کر دیا، ایسا ملا ہوا کہ ہر دیکھنے والا شفاعت کے متعلق صرف وعدے ہی نہ سمجھے، ہم سے وعدے ہوئے ہیں. اس دنیا میں آن حضرت صلی اللہ علیہ وآلہ وسلم کی دعا کی قبولیت کے نمونے اپنی آنکھوں سے اس وضاحت سے دیکھ لے کہ کبھی کسی اور نبی کو ایسی دعا کی اجابت نصیب نہ ہوئی ہو. اس تعلق میں حضرت مسیح موعود علیہ الصلوۃ والسلام انصاف کی نظر سے باقی انبیاء کو بھی شامل کرتے ہیں، ان کی دعاؤں سے بھی بلائیں ٹالی گئی ہیں، ان کی دعاؤں سے بھی خدا کے فضل کھلم کھل آسمان سے نازل ہوئے ہیں، مگر جب محمد رسول اللہ کا مقابلہ کیا جائے تو ان کی کوئی حیثیت نہیں رہتی. اب اس کے بعد میں اصل تحریر پوری آپ کے سامنے پڑھ کر سنا دیتا ہوں. آخرت کا شفیع وہ ثابت ہو سکتا ہے، آخرت کا شفیع وہ ثابت ہو سکتا ہے جس نے دنیا میں شفاعت کا کوئی نمونہ دکھلایا ہو. بس آن حضرت صلی اللہ علیہ وآلہ وسلم کے لیے لازم تھا کہ دنیا میں نمونہ دکھلا دیں تاکہ لوگ فرضی وعدے نہ سمجھیں کہ ہمیں وعدوں پر تلخایا جا رہا ہے. سو اس معیار کو آگے رکھ کر جب ہم موسیٰ پر نظر ڈالتے ہیں تو وہ بھی شفیع ثابت ہوتا ہے، کیونکہ بارہا اس نے اترتا ہوا عذاب دعا سے ٹال دیا اور قرآن اس پر گواہ ہے، اس کی توریت گواہ ہے. اسی طرح جب ہم حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم پر نظر ڈالتے ہیں تو آپ کا شفیع ہونا اجلا بدیہیات معلوم ہوتا ہے. بدیہیات میں یعنی جو چیزیں واضح ہیں، ظاہر ہیں، ان میں سب سے زیادہ روشن. محمد رسول اللہ علیہ وسلم کی قبولیت دعا کے نمونے ہیں جو اس دنیا میں ہم اپنی آنکھوں سے دیکھ رہے ہیں. آپ کی شفاعت کا یہ اثر تھا کہ آپ نے غریب صحابہ کو تخت پر بٹھا دیا. جو یہاں تخت پر بٹھا سکتا ہے، یہاں کرسی نصیب ہو سکتی ہے اس کی دعا سے، تو قیامت کے دن کی دعا کے متعلق شک کیسے پیدا جاتا ہے باقی کہ اس شخص کی قیامت کے دن دعا قبول نہیں ہوگی جس کا اللہ نے اس سے وعدہ کر رکھا ہے. اور آپ کی شفاعت کا ہی اثر تھا کہ وہ لوگ باوجود اس کے بت پرستی اور شرک میں نشو و نما پایا تھا، ایسے موحد ہو گئے جن کی نظیر کسی زمانے میں نہیں ملتی. تو شفاعت کا مستحق بھی بنایا آپ ہی نے. موحد نہ بناتے تو شفیع کیسے بن سکتے تھے؟ تو اس دنیا میں موحد بنا کر دکھا دیا، اور تم کس بات میں شک کرتے ہو پھر؟ جب تمہیں وہ کچھ بنا دیا جس کے لیے شفاعت کا قبول کیا جانا ضروری ہے مواحد کے لیے، تو اس دنیا میں وعدہ پورا کر دیا. پھر آپ کی شفاعت کا ہی اثر ہے کہ اب تک آپ کی پیروی کرنے والے خدا کا سچا الہام پاتے ہیں. یعنی ازمنہ گزشتہ کی بات نہیں کر رہے، مسیح موعود اپنے وجود کو پیش کر کے بتا رہے ہیں. یہ رسول اللہ علیہ وسلم کی شفاعت ہے جس کا اس دہریت کے زمانے میں میرے ذریعے اظہار ہو رہا ہے. ماتے ہیں، پھر آپ کی شفاعت کا یہ اثر ہے کہ اب تک آپ کی پیروی کرنے والے خدا کا سچا الہام پاتے ہیں. اب پیروی کرنے والوں میں اگرچہ اس زمانے میں مسیح علیہ السلام سے بڑھ کر کوئی بھی کسی پر بھی اس کا اطلاق نہیں آتا، مگر مسیح علیہ السلام نے اس طرح عام لطف کے ذکر میں موسیٰ کا بھی ذکر کیا ہے جو نسبتاً ادنا درجے کے نبی تھے, یا رسول خدا تعالیٰ کی قربت کے لحاظ سے نسبتاً ادنا تھے, مگر اپنے ساتھ دوسرے بزرگوں کا ذکر بھی فرما دیا جو امت محمدیہ میں رسول اللہ صلی اللہ علیہ وسلم کے زمانے سے لے کر اب تک پیدا ہوتے رہے ہیں. فرمایا اب تک آپ کی پیروی کرنے والے خدا کا سچا الہام پاتے ہیں. یعنی ایک بھی زمانہ ایسا نہیں آیا جس زمانہ کے انسان محمد رسول اللہ صلی اللہ علیہ وسلم کی شفاعت کے ان معنوں پر ذاتی اطلاع نہ پا چکے ہوں کہ جس کی برکت سے ہر زمانے میں ملہم بنی نوع انسان کی بھلائی میں ان کے حق میں دعائیں کرنے والے, الہاماً خوشخبریاں پانے والے اور ان کی بلائیں دور کرنے والے موجود ہوں ہر صدی میں, ہر صدی کے ہر زمانے میں, وہ رسول اللہ صلی اللہ علیہ وسلم کی شفاعت پر شک کرنے کا کیا حق رکھتا ہے پھر؟ جس کی برکت سے اس کے ادنا غلام اس کے خاک پا پر فخر کرنے والے اس مرتبے کو پہنچ جائیں, اندازہ کرو کہ اس کا اپنا مرتبہ کیا ہوگا. مگر مسیح ابن مریم میں یہ تمام ثبوت کیوں کر اور کہاں سے مل سکتے ہیں؟ یہ حضرت مسیح کے کفارے کے جواب میں چونکہ یہ بیان ہے تو فرمایا کفارے کے مسیح کے کفارے کا موازنہ اس شفاعت سے کر کے دیکھو تو اس کی تو کچھ بھی حیثیت دکھائی دیتی ہے. اس کفارے کے عقیدے نے تو دنیا کو گناہوں پر دلیر کر دیا اور اس کثرت سے بے حیائی پھیلی ہے کہ ہر بے حیائی کے پھیلنے کا منبع اس وقت ایک انتہائی دردناک بات سے ہی مگر وہ لوگ ہیں جو مسیح کو خدا مانتے ہیں, جو مسیح کے کفارے کے قائل ہیں. باقیوں نے بھی ان سے خوب مقابلے کیے, اس دوڑ میں بہت آگے بڑھے ہیں, بے حیائیوں میں انہوں نے بھی کمی کوئی نہیں کی, مگر منبع کا سہرا بگڑی ہوئی عیسائیت کے ساتھ ہے. بس شفاعت کے اس مضمون کو سمجھیں اور اس مضمون کو سمجھ کر محمد رسول اللہ صلی اللہ علیہ وسلم کی شفاعت کا اپنے آپ کو اہل بنانے کی کوشش کریں تو پھر جیسا کہ میں نے عرض کی ہے صرف آخرت نہیں دنیا بھی سمجھ جائے گی. اللہ تعالیٰ ہمیں اس کی توفیق عطا فرمائے. الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله. عباد الله رحمكم الله, إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون. اذكروا الله يذكركم وادعوه يستجب لكم ولذكر الله أكبر.